नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 23 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार जुन 6 सन् 2026, नेपाल सम्वत 1146। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने छिमेकी मुलुक भारतको भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ। गोर्खापत्र दैनिकले यो प्रसंगलाई आज अग्रपृष्ठमा प्रकाशित गरेको छ। कार्यक्रम अखबारको शुरूआतमा यसै प्रसंगलाई समेट्दैछौ। भ्रमण विकास कूटनीतिमा आधारित समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कनु भएको छ। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय जनता पार्टी भाजपाका अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिनुभयो। आफ्नो भारत भ्रमणलाई उहाँले विकास कूटनीतिमा आधारित र विगतको राजनीतिक अभ्यासभन्दा फरक रहेको बताउनुभयो। उहाँले भ्रमणका क्रममा भएका सबै उच्च स्तरीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपाली दूतावासका अधिकारीको उपस्थिति रहेकाले सम्पूर्ण प्रक्रिया पारदर्शी बनेको बताउनुभयो। सभापति लामिछानेले भन्नुभयो, विगतमा उच्च राजनीतिक भ्रमणका विषयमा धेरै कुराकानी सार्वजनिक हुन्थेनन्। यसपटक भएका सबै बैठकमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी भएकाले भित्र एउटा बाहिर अर्को कुरा हुने अवस्था रहेन। उहाँले भ्रमणका क्रममा नेपाल भारत सम्बन्धलाई केवल राजनीतिक दृष्टिले मात्र नभई आर्थिक विकास र समृद्धिसँग जोडेर अगाडि बढ़ाउने विषयमा विशेष छलफल भएको जानकारी दिनुभयो। भ्रमण विकास कूटनीतिमा आधारित गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ भने यसै प्रसंगलाई आजको नागरिक दैनिकले पनि प्रकाशित गरेको छ। लामिछानेको भारत भ्रमण कूटनीतिक वृत्तमा नयाँ बहस समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ। उहाँ फर्केकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुग्नु भएको छ। लामिछानेको 5 दिने भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतीय नेतृत्वको उच्च स्तरीय भेटवार्ताले नेपालको परराष्ट्र सम्बन्धमा नयाँ बहस शुरू गरेको हो। लामिछानेको भारत भ्रमण कूटनीतिक वृत्तमा नयाँ बहस आजको नागरिक दैनिकमा खबर प्रकाशित छ। दशकमा पनि बनेनन् अझै म्याद थप, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको खबरलाई लिँदैछौ। 8 लेनको सड़कमाथि मानिस ओहोर दोहोर गर्नका लागि आकाशे पुल बनाउन कति समय लाग्न सक्छ? 6 महिना, 1 वर्ष वा बढ़ीमा 2 वर्ष? तर संघीय राजधानी काठमाडौँमै सम्झौता भई काम शुरू भएको एक दशकमा पनि आकाशे पुल निर्माण हुन सकेका छैनन्। काठमाडौँको बल्खु, ललितपुरको सानेपा, महालक्ष्मी स्थान आमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन नसकेको हो। एक दशकको अवधिमा 8 पटक म्याद थप भइसकेको छ, 9 पटक म्याद थपको तयारी भइरहेको छ। अहिलेसम्म ती पुलको भौतिक प्रगति 70% पुगेको छ। यी पुल निर्माणका लागि 2074 सालमै ठेक्का सम्झौता भएको थियो। काम शुरू भएको एक दशकमा पनि एउटा आकाशे पुल निर्माण हुन नसक्नुले मुलुकको सार्वजनिक पूर्वाधार निर्माणमा रहेको कमजोरी, समन्वय, सुस्त कार्यशैली देखाउनुका साथै कार्य प्रणालीको व्यथितिमाथि समेत उजागर गरेको छ। दशकमा पनि बनेनन् अझै म्याद थप आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा आर्थिक अपराध अभियोग मुद्दा दायरीको तयारी समाचार शीर्षक रहेको छ। विवादास्पद व्यवसाय दीपक भट्ट शंकर समूहका संचालक द्वय सुलभ तथा साहिल अग्रवाल सहित 40 भन्दा बढ़ी व्यक्ति संस्था विरूद्ध बैंकिङ कसुर, धितोपत्र बजार हेरफेर, बीमा ऐन उल्लंघन र स्वामित्व हस्तान्तरण सम्बन्धी आर्थिक अपराधमा मुद्दा दायर गर्ने तयारी गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विस्तृत अनुसन्धानपछि चारवटै कसुरमा राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाइसकेको छ। सीआईबीले आरोपितबाट भएको आर्थिक अनियमिततामा 3,73,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो कायम गर्दै कार्यवाही सिफारिश गरेको छ। प्रतिवेदनको अध्ययनपछि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भइरहेको जनाइएको हो। आर्थिक अपराध अभियोग मुद्दा दायरको तयारी गोर्खापत्र दैनिकमा खबर रहेको छ। गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। ताप लहरले तराईको जनजीवन प्रभावित, समाचार शीर्षक रहेको छ। नेपालमा ताप लहर चल्न शुरू भएको छ। यसको प्रभाव नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका तराई भूभागमा अधिक देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराईको बुटवल भवानीपुर क्षेत्रमा शुक्रबार दिउँसो 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम रेकर्ड भएको छ। यस्तै भैरहवामा पनि अपरान्ह 40 डिग्री सेन्टिग्रेड तापक्रम रेकर्ड भएको छ। विभागले औल्याए अनुसार रामेछापको मन्थली विमानस्थलमा 36.5, बाराको सिमारामा 35, पोखरामा 34, दाङमा 36, नेपालगंजमा 140, वीरेन्द्रनगरमा 37, धनगढ़ीमा 36, काठमाडौँमा 31, विराटनगरमा 33.3, झापामा 33.4, जुम्लामा 27, जनकपुरमा 37 डिग्री सेल्सियस आसपासको तापक्रम रेकर्ड भएको विभागले जनाएको छ। अबको केही दिन तापलहर उच्च हुने भएकाले सतर्क रहन विभागले अपील गरेको छ। नेपालमा मनसून भित्रिने समय नजिकिँदै गर्दा अत्यधिक तापक्रम बढ़ेसँगै ताप लहरको अवस्था सिर्जना भएको विभागले औल्याएको छ। ताप लहरले तराईको जनजीवन प्रभावित भएको छ। खास गरी तराई मधेस प्रदेशका जिल्लाहरूमा ताप लहरको बढ़ी समस्या देखिएको छ भने त्यसै गरी सुर्खेत, धनगढ़ी, भैरवाहा, नेपालगंज लगायतका शहरहरूमा समेत ताप लहरको समस्या देखिएको विषयलाई आज गोर्खापत्र दैनिकले यो समाचारमा प्रकाशित गरेको छ। पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन। सुदन गुरूङको सम्पत्ति अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्ने मिल्ने देखिएन। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजकले प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र का विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाएको बताउनुभयो। समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरेको छ। कुन कुन स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भनी फरक फरक रूपमा राखेर प्रतिवेदन तयार गरिएको बताइएको छ। समितिका एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नखुल्ने भन्ने मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँगको प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उहाँहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझायो प्रतिवेदन। सुदन गुरूङको सम्पत्ति अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने देखिएन। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा रहेको अर्को समाचारलाई लिँदैछौ। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी, मजदूरी न व्यवस्थापनको टुंगो, समाचार शीर्षक रहेको छ। सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन शुरू गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुरमा 12 वैशाखदेखि बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा रहनु भएको छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनुभयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए। अहिले बैंक खाता पनि खोल्न आएका छन्। तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोद्धा जवाफ आउँदैन, उहाँले भन्नुभयो। 41 दिनदेखि होल्डिङ सेन्टरमा सुकुम्बासी मजदूरी न व्यवस्थापनको टुंगो आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा मुख्य समाचार प्रकाशित छ। साथै यसै पृष्ठमा राजदूत बन्न 3,000 आवेदन, परराष्ट्र मन्त्रालयले अर्को सातादेखि दोहोरिएका आवेदनहरू हटाउने र उम्मेद्वारहरूको प्रारम्भिक छनौट शुरू गर्ने, नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वान प्रति अत्यधिक आकर्षण बढ़ेको छ। शुक्रबार आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि 3,000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारहरूबाट आवेदन प्राप्त भएको छ। राजदूत बन्न 3,000 आवेदन, परराष्ट्र मन्त्रालयले अर्को सातादेखि दोहोरिएका आवेदनहरू हटाउने र उम्मेद्वारहरूको प्रारम्भिक छनौट शुरू गर्ने, कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। भयावह बन्दै सड़क दुर्घटना, दैनिक औसतमा 8 जनाको मृत्यु, राज्य उदासीन, सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अल्पत्र, यातायात नियमावलीकै भरमा काम, आजको नागरिक दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। त्यसै गरी सीमा विवाद कूटनीतिक माध्यमबाट समाधानको विषयलाई पनि उल्लेख गरिएको छ आजको नागरिक दैनिकमा। इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त, आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। रेड कर्नर नोटिस जारी भएर पनि पक्राउ नपरेका हाई प्रोफाइल अभियुक्तको नाम समेत उल्लेख गरिएको छ, जसमा जीवी राई, भरत महर्जन, सुदर्शन गौतम, पवन कुमार कार्की, ज्योति गुरूङको नाम उल्लेख गरिएको छ। जीवी राई 5 सहकारीमा 21 अर्ब अपचलनको अभियोगमा रहेका छन्। भरत महर्जन सहकारीको 3.93 अर्ब अपचलनको अभियोगमा रहेका छन्। सुदर्शन गौतम अमेरिका लैजाने भन्दै मानव तस्करीको अभियोगमा रहेका छन्। पवन कुमार कार्की तत्कालीन क्यापिटल मर्चन्ट फाइनान्सको रकम हिनामिनाको आरोप अभियोगमा रहेका छन्। ज्योति गुरूङ मितेरी सहकारी ठगी प्रकरणका आरोपी हुनुहुन्छ। ठगी लगायतका मुद्दामा विदेशबाट पछिल्लो एक वर्षमा पक्राउ परेका अभियुक्तको नाम समेत समाचारमा उल्लेख गरिएको छ, जसमा पछिल्लो पटक तुलसी अधिकारी अपराधिक लाभमा उनलाई पक्राउ गरिएको छ। बिनु साक्ये वैदेशिक रोजगार ठगीमा फरार रही कम्बोडियाबाट पक्राउ गरिएको छ। प्रकाश पाठक अपराधिक लाभमा फरार रहेका र फिलिपिन्सबाट पक्राउ गरिएको प्रसंग रहेको छ। ज्योति भण्डारी सहकारी ठगीमा फरार कम्बोडियाबाट पक्राउ गरिएको थियो उहाँलाई। गजेन्द्र राई ज्यान मुद्दामा फरार अभियुक्त रहेका थिए, उनलाई कतारबाट पक्राउ गरिएको थियो। देउवा दम्पतिको रेड नोटिस वर्ल्डमा समाचार उपशीर्षक पनि रहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको हो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, अल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन, वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप,
अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। छोटकरीमा बजेटमा पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न सरकारको नयाँ रणनीति। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यास रहेको प्रणाली लागू गर्न खोजिएको छ। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। ओहायोको मेडिकेड दुरूपयोग प्रकरणमा जोड़िए नेपाली भाषी भूटानी। अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। अमेरिकाको ओहायो राज्यमा मेडिकेड कार्यक्रममा भएको भनिएको ठूलो प्रकरणमा केही भूटानी मूलका नेपाली भाषी आप्रवासीहरू व्यवसायीको नाम सार्वजनिक भएको छ। एक अमेरिकी पत्रकारले यस विषयमा लगातार समाचार लेखेपछि संसदीय सुनवाई समेत भएको छ र केही भूटानी व्यवसायीमाथि गम्भीर आरोप लगाइयो। यो प्रकरणमा सिंगो समुदायलाई नै मुच्छिने कोशिश गरिएको भन्दै भूटानी समुदायका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकको खबर हो। बीवाईडी भन्सार छली प्रकरण, सरकारले बनायो छानबिन समिति, नाकामै अनुसन्धानको प्रसंगलाई आज राजधानी दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आज पत्र पत्रिकाहरूले आर्थिक प्रसंगमा स्थानीय निर्वाचनको देखि अन्य विषयहरूलाई पनि प्रकाशित गरेका छन्। साथै आजको कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा, पुराना दल संगठन पुनर्गठनमा समाचार शीर्षक पनि रहेको छ। आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, 3 आयुक्तमध्ये एकजना प्रशासन विज्ञ, एकजना कानून विज्ञ, एकजना सूचना प्रविधि विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने आयोगको प्रस्तावको विषय पनि रहेको छ। त्यसै गरी आजको कान्तिपुरको अर्थ पृष्ठमा पश्चिम एशियामा द्वन्द्वको असर, बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प प्राय शीर्षकमा खबर प्रकाशित गरेको छ। कर्णालीको भविष्य बदल्ने, चिसापानी बबई सुरुङ मार्गको अध्ययन हुने शीर्षक रहेको छ आजको नागरिक दैनिकको अर्थ पृष्ठमा। यसपटक विश्वकप गुमाएका 6 चर्चित खेलाड़ीको नाम उल्लेख गरिएको छ। नयाँ पत्रिकाको खेलकुद पृष्ठमा जसमा रोड्रिगो, कोल प्लामर, जावी सिमेन्स, सर्ज जिनार्वी, काओरी मिटोमा लगायतका खेलाड़ीले विश्वकप खेल्न नपाएको प्रसंगलाई उल्लेख गरिएको हो। आजको नयाँ पत्रिका दैनिकले यो प्रसंग प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।